कुछ और खूबियां उस जात की, वहुवल्लज़ी मद्दल अर्दा, और वही है जिसने ज़मीन को फैलाया, वजाल फीहा रवासिय व अन्हारा, और उसमें लंगर के तौर पर पहाड़ और नदियां बना दी। कायनात का कुछ और तारुफ, अल्लाह ने ज़मीन को खींचा। मद्दा का जो लफ्ज़ है ना, लंबा करना, फैला देना, हम पढ़ते हैं वैज़ल अर्दु मुद्दत। और मुद्दत के लफ्ज़ को देखिए मेरे हाथों की तरफ, जैसे अगर आपके हाथ में च्युइंगम, मुद्दत देखिए यूं, इससे ज़मीन के ओवल होने का तसव्वुर आता है। पहले लोग कहते थे ज़मीन गोल है, और अब क्या कहते हैं, ओवल है। अल्लाह ताला ने इस चीज़ को, बैज़वी जैसे अंडा नहीं होता, तो मद्दा क्या है कि एक चीज़ ऐसे थी अब लंबी हो गई, उसको यूं खींचा जा रहा है। जैसे आप बेडशीट बिछाते हैं तो आप चारों कोनों से पकड़ के खींचते हैं ना, तो ऐसे बिल्कुल खूबसूरत सीधी सीधी चादर बिछती है। इस कायनात में आपको कहीं बम्प्स दिखते हैं? हम पाँव रखें तो यूं फट 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 चलें, जैसे बच्चा अगर गद्दे पे बिछी हुई बेडशीट पे पाँव रखे तो थोड़ी देर में क्या होता है, निशान पड़ जाते हैं ना। क्यों? क्योंकि इसमें झोल है। इस ज़मीन पे कोई झोल नहीं, क्योंकि मद्दल अर्दा, अल्लाह ने इतने खूबसूरत तरीके से ये ज़मीन खींच के बिछा दी, जहाँ चलते जाएं सीधी दिखती है और जिधर भी है। अब देखिए कि ओवल शेप बनती ही तब है जब किसी चीज़ को फैलाया जाता है। पहले अल्लाह ताला ने आसमान की तरफ तवज्जो दिलाई, अब ज़मीन की तरफ तवज्जो दिलाई कि ज़रा अपने करीब की चीज़ों को देखा करो। और रवासिया का लफ्ज़ है ना, रासीन बहुत से है, रासियतुन की जमा, पहाड़ों को कहते हैं। एक जगह रखी रहने वाली चीज़ को रासिया कहते हैं। चूल्हे पर जो देगें टिकाई जाती थी ना, उसको भी रासिया कहते हैं। हम पढ़ेंगे आगे जाके इंशाल्लाह सूरह सफात और उसके इर्द गिर्द की सूरतों में। पहले ज़मीन बनाई, अब आप अपने जहन में रखिए ना वही बेडशीट को बिछाने को। समटाइम क्या होता है, बस आप सीधी सी चादर बिछाते हैं, फिर आप कहते हैं नहीं और भी अच्छी बिछे, तो आप उसके साइडों पे वो इलास्टिक लगा देते हैं ना, फिटेड शीट होती है, उससे भी थोड़ी सी संभल जाती है चीज़। फिर उसके बाद आप क्या करते हैं, थोड़ा और कोई अच्छा टिकाना चाहे तो हो सकता है हुक्स लगा दें, कॉमन पिन्ने लगा दें, कोई डोरियां बांध दें। अल्लाह ने इस ज़मीन को जब फैलाया तो इसको मजबूत करने के लिए इसमें पहाड़ों की नेखें डाल दी। ये कील है ठुके हुए हैं कि हिलो ना, यानी पहाड़ों को अल्लाह ताला ने इस कायनात में कीलों के तौर पर ठोका और उसके अंदर नहरें बना दी। ममिन कुल समराती जाल फी खजाउजैन इस्नैन, और इसने हर तरह के फलों में जोड़े बनाए। कोई तनहा नहीं इस कायनात में। जोड़े बनाया क्यों, इसको हम सूरह ज़ारियात की आयत 49 में जाके पढ़ेंगे इंशाल्लाह कि वमिन कुल्लि शयइन खलकना ज़ौजैन, हमने हर चीज़ के जोड़े बनाए, नार और मादा। ये अल्लाह का कानून है, अल्लाह चाहते हैं ये कायनात फर्टाइल रहे, या नस्ल आगे चलती जाए। और जोड़े का मानी ऑपोजिट में भी आता है, यानी स्पाउस के मानों में भी है, पेयर के मानों में भी है, और एक दूसरे की जिद के मानों में भी है। मसलन कैसे, आप देखिए कि एक गर्म है तो एक ठंडा, एक खट्टी चीज़ है तो एक मीठी है, तर है तो खुश के ऑपोजिट है ना। फिर इसी तरह देखिए, मादा है तो नर है, एक स्याह है तो एक सफ़ेद है, रात अगर अंधेरी है तो दिन सुबह सफ़ेद है। तो गोया के इस कायनात में डाइवर्सिटी है, इस कायनात में तनवो है, इस कायनात में अल्लाह ताला ने इतने खूबसूरत तरीके से मुख्तलिफ रंग रखे हुए। आप देखिए कि सबज पत्तों में ऑरेंज कलर के ऑरेंज लगते हैं, ये भी डाइवर्सिटी है। कैसा लगता दरख्त के पत्ते तो सब्ज़ होते और ग्रे कलर के ऑरेंज लटक रहे होते, उसमें अच्छे ना लगते ना। आम होते इतने ही टेस्टी जितने अब हैं, लेकिन शक्ल उसकी जो है वो भूरे रंग की होती, गदले रंग के, मिट्टी के रंग के आम होते, मुंह में भी ना हम डालते। कई लोग चीकू सिर्फ इसलिए नहीं खाते कि उसका रंग बड़ा मिट्टी वाला लगता है। अल्लाह की ज़ात ने इस कायनात में हमें बता दिया कि देखो, अगर पहाड़ ना होते तो नहरों का पानी इस तरह बटता ही ना। आपको पता है कि पहाड़ों की वजह से पानी नहरों का बट जाता है, स्प्लिट हो जाते हैं। जब पहाड़ बने तो नहरें वजूद में आ गईं। जैसे आप देखिए, बॉल को आप एक तरफ से दबाते हैं ना तो दूसरी तरफ से उभर जाता है, इसी तरह जितना ऊंचा पहाड़ होगा ना, उसके पहलू में उतनी ही गहरी खाई होगी। जितने ऊंचे पहाड़ है ग्लेशियर्स के, उतने उसके नीचे आप देखें तो पानी के बहते हुए आपको दरिया दिखेंगे। तो ये कायनात भी बहुत ज़्यादा ऑर्गेनाइज तरीके से बनी। इस कायनात को अल्लाह सुबहान तआला ने ऐसे ही नहीं बना दिया कि रह जाते बना दिया, ये सब कुछ कर करा के कहा कि अभी इतना ही तारुफ काफ़ी नहीं है, बल्कि उसकी ज़ात ने तो युख शिल लैल नहार, رات کو دن پر چھپا دیا، وہ ڈھانپ دیتا ہے دن پر رات کو. ان فی ذلک لآیات لقوم یتفکرون، بے شک اس میں نشانیاں ہیں اس قوم کے لیے جو تفکر کرتی ہے، غور کرتی ہے. اب دیکھیں، یہ تفکر کی دعوت دی گئی نا، غور و فکر کرو یہ سب کچھ کیا ہے. تو اس غور و فکر اور تفکر سے کیا پتہ چلتا ہے کہ جس طرح اس کائنات میں ہر چیز سیٹ سسٹم کے ساتھ چل رہی ہے، اس دنیا کے ہمارے کام بھی بہت خوبصورت طریقے سے چل سکتے ہیں. شرط ایک ہے، یدبر الامر، اس ذات کو اپنا مدبر مان لیں، اس کے حکموں کے مطابق چلیں گے تو زندگی بھی آسان ہو جائے گی، آخرت بھی آسان ہو جائے گی. دوسری چیز اس سے کیا پتہ چلتی ہے کہ کائنات میں اتنے ڈفرینسز ہیں، ہے ڈفرینس کے نہیں؟ آپ دیکھیے کہ رات اور دن میں ڈفرینس ہے، ایک دوسرے کی ضد ہے. رات ٹھنڈی ہے تو دن گرم ہے، رات اندھیری ہے تو دن روشن ہے. کبھی لڑائی سنی آپ نے؟ کوئی اخبار میں بیان آیا رات کی دن سے لڑائی ہو گئی، اس نے کہا میں تو اتنی بڑی ہوں تم اتنے چھوٹے ہو. کبھی نہیں آپ کو ملے گا. مخالف لوگوں کے بیچ میں رہنا یہ کائنات ہمیں سکھاتی ہے. تمہارے ارد گرد والے بالکل تم سے مختلف ہیں، سوچ میں، زبان میں، بات میں، چیت میں، لیکن تم کائنات سے سبق لے کے انہی ناموافق حالات میں تم بھی جی لو. پھر آپ دیکھیے کہ ایک اور سبق ملتا ہے اس میں، اور وہ کیا ہے کہ اللہ کی ذات نے یہ سب کس کے لیے کیا؟ میرے لیے کیا. سارا جہاں تیرے لیے اور تو میرے لیے. اللہ انسان کو یہ سکھاتے ہیں کہ ساری کائنات تیری غلام ہے، تیرے نوکر چاکر ہیں یہ، اور حقیقت یہ نوکر ہمارے مسخرات، اور مسخر کہتے نوکر کو بھی ہیں، سخیرہ سخریہ، آگے ہم پڑھیں گے انشاءاللہ. اللہ کہتے ہیں تم میرے بن جاؤ. جتنا بندہ رب کا بنتا جاتا ہے نا، اتنا اللہ تعالیٰ اس کا بنتا جاتا ہے. پھر ایک اور چیز پتہ چلتی ہے کہ اللہ سبحانہ وتعالیٰ نے صرف ہماری ضروریات نہیں پوری کی، ہماری خواہشات بھی پوری کی ہیں. یعنی اس کو انگلش میں کیسے کہیں گے کہ اللہ ڈزنٹ فلفل آور نیڈس بلکہ آور وانٹس. جب نیڈس پوری ہونے لگتی ہیں نا، تو ہم وانٹس پہ آ جاتے ہیں. کیسے؟ آپ دیکھیے کہ یہ کائنات کا جو خوبصورتی ہے، یہ کیا ہماری ضرورت ہے؟ نہیں، یہ ہماری وانٹ ہے. ہم کھانا کھانا چاہتے ہیں، کھانا کھائیں اس سے طاقت ملے، جیسے کیپسول کھاتے ہیں نا لوگ، طاقت کی گولیاں کھاتے ہیں. اسی صورت میں اللہ اورنجز لگا دیتا، وائٹامن سی کی گولیوں کی طرح نگل لیتے. نہیں، اللہ نے ہماری خوبصورتی کے لیے کیا یہ کائنات. آپ کو پتہ کیا ہوتا ہے؟ آپ کو پتہ کہ جانوروں میں بہت سارے جانور کلر بلائنڈ ہوتے ہیں، ان کو یہ کائنات صرف بلیک اینڈ وائٹ دکھتی ہے. اللہ نے ہماری آنکھوں میں کتنے رنگ لگا دیے. اگر آج یہ کائنات بلیک اینڈ وائٹ ہو، کم از کم یہ میچنگوں کے مسئلے تو ختم ہو جاتے نا، آدھے سے زیادہ ہمارے غم ختم ہو جاتے کہ میچنگ نہیں مل رہی، جوتا مل گیا تو اب جیولری نہیں مل رہی، اور اب پرس نہیں مل رہا، اور یہ نہیں کر رہا، اور سج کیسے سوچتے ہیں کہ ہم کتنا بڑا نعمت کر لیں. لیکن اللہ نے یہ سب کچھ کر کے ہمیں کہا کہ تم انہیں میں کھو کے نہ رہ جاؤ، تم ان چیزوں کو اپنے لیے نہ کرو. اللہ نے ہمارے لیے کائنات بنائی تھی تاکہ ہم اللہ کے کام کریں، ہم الٹے چل پڑے. اللہ تو اپنے کام خود کر، ہم اپنے کام کریں گے، کیونکہ ہمیں اپنے کام خود کرنے کا زیادہ شوق ہے، اور ہمیں اپنے اوپر تیرے سے زیادہ ٹرسٹ ہے. اللہ اکبر. اب آگے آپ کی اور میری بات آ رہی ہے. زمین کے چھوٹے چھوٹے ٹکڑے، آیت چار بہت ہی زمانی آیت ہے، دیکھنے میں بڑی سمپل ہے لیکن حقیقت میں اتنی سمپل نہیں ہے. آئیے دیکھتے ہیں. وہ فی الارضی قطع متجاورات، اور زمین میں قطعے ہیں جو ایک دوسرے سے جڑے ہوئے ہیں. قطع کا لفظ اردو میں بھی بولتے ہیں نا، قطعت ان کی جمع قط ان، ٹھیک ہے، جمع یہ. متجاورات جڑے ہوئے جور سے، جور کس کو کہتے ہیں عربی میں؟ ہمسائے کو. جویریہ کا لفظ سنا نا، ہمسائے کو لیے کہتے ہیں. مجاور سنا ہوگا، فلاں قبر پہ مجاور بن گیا، وہی لفظ ہے، ٹھیک ہے، کہ زمین کو ایسے حال میں بنایا کہ اس میں کچھ مختلف چیزیں ہیں. اسی طرح جور کا معنی پناہ دینے والا بھی آتا ہے. ہمسایہ عموماً انسان کو پناہ دیتا ہے نا. جوارے رحمت کا لفظ آپ نے اردو میں سنا ہوگا، اللہ کے جوارے رحمت میں آگے، وہ بھی اسی طرح. ظلم کے لیے جب صلہ آ جاتا ہے علا کا، تو جارہ علا بن جاتا ہے. یعنی اس کے خلاف مدد دی گئی. لیکن یہاں بھی سمپل تفسیر اس کی سمجھ لیجئے کہ اللہ نے زمین میں اس طرح کے چھوٹے چھوٹے ٹکڑے بنا دیے جو دیکھنے میں ایک دوسرے کے ساتھ ملے جلے لگتے ہیں. اور کیا بنایا؟ وَجَنَّاتٌ مِّنْ أَعْنَابٍ, اور انگوروں کے باغ. اناب انب کی جمع, گریپس کو کہتے ہیں. یعنی ایک جگہ پہ کھیتی ایسی ہے کہ جہاں انگوروں کی بیلیں ہیں. وَزَّرْعٌ, اور کھیتیاں. زر ان کھیتیوں کو کہتے ہیں, ذرا واحد ہوتی ہے نا تو اس سے عین ڈل گیا, کھیتیاں فیلڈس کے معنوں میں. وَنَخِيلٌ, اور کھجور کے. سنوانوں وغیر سنوان, جڑوں سے ملے ہوئے بھی اور الگ الگ بھی. لفظ سنوان کو سمجھ لیجئے, یہ تثنیہ ہے. سنوان سواد پہ زبر کر دیں گے نا, سنوان ہوگا تو جمع, سواد کے نیچے زیر ہے جیسے یہاں سنوان, تو تثنیہ یعنی دو چیزیں. اس کا واحد کا ہوتا ہے سنون, وہ شاخ جو درخت سے نکلی ہو. کیسے؟ آپ ذرا تھوڑا سمجھیے گا. عام طور پہ درخت کیسے ہوتے ہیں؟ نیچے جڑے اور اس کے اوپر ایک تنا, یہ تو ہے عام سیدھا ایک سنون. لیکن بعض دفعہ آپ دیکھیں گے, اور اگر سکرین ہوتی تو آپ کو دکھاتے, ایسے کئی خوبصورت درخت دنیا میں دکھتے ہیں کہ نیچے سے نکلتے ہیں نا تو ساتھ ہی دو میں بدل جاتے ہیں. کبھی ایسی جگہ دیکھیں, نیچے سے بالکل بیس سے ہی وہ دو, تو وہ درخت جس کی نیچے سے بیس دو حصوں میں چلی جائے اس کو سنوان کہتے ہیں. ٹھیک ہے, جڑ ایک ہو اوپر سے دو مختلف چیزیں بن جائیں. حدیث میں آتا ہے امر رجل سنون ابی, چچا باپ کے مثل ہے. چچا اور باپ سنون ہے ایک دوسرے کے, کہتے ہیں نا باپ نہ ہو تو چچا ہے, کیونکہ نیچے دادا ایک ہے. ٹھیک ہے, تو یہاں اللہ سبحانہ تعالیٰ نے بتا دیا کہ نیچے سے دو ایک ہونے والے ہیں, اور بعض غیر سنوان ہیں, بعض ایک ہی طرح کے ہیں. حالانکہ یسقا بماء واحد, پانی سب کو ایک ہی پلایا جاتا ہے, سب کو ایک ہی پانی سے سیراب کیا جاتا ہے. وَنُفَضِّلُ بَعْضَهَا عَلَى بَعْضٍ فِي الْأُكُلِ, اس کے باوجود ہم کسی کو کسی پر فضیلت دے دیتے ہیں ذائقے کے اعتبار سے. یہ ہے اصل بات, سب ایک پانی پی رہے ہیں لیکن کچھ کا ٹیسٹ بڑا میٹھا نکلے گا بعد میں, کچھ کا کڑوا, کچھ کا کھٹا. اِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَعْقِلُونَ, یقیناً اس میں نشانیاں ہیں عقل والوں کے لیے. اب اس آیت پہ تھوڑی سی بات کرتے ہیں, کیونکہ اللہ نے عقل والوں کے لیے نشانیوں کی بات کی ہے. آیت کے شروع میں قطعوں متجاورات ان کی بات ہوئی ہے کہ زمین کے مختلف ٹکڑے ہیں. یہ کیا ہیں؟ اس کے بارے میں حسن بصری رحمہ اللہ کا ایک قول ہے, کہتے ہیں حاز مثل ضرب اللہ لقلوب بنی آدم, یہ مثال ہے جو اللہ نے آدم کے بچوں کے دلوں کی پیش کی ہے. کیسے؟ اصلہ واحد, سب کی اصل ایک ہے. کیسے ایک اصل؟ باپ سے, آدم سے پیدا ہوئے. وہم مختلفون, جب کہ وہ مختلف ہیں. کس اعتبار سے؟ فی الخیری, خیر کے معاملے میں. والشری, اور شر کے معاملے میں. والایمانی, اور ایمان کے معاملے میں. والکفری, اور کفر کے معاملے میں. سب کو اللہ نے ایک ہی اصل سے پیدا کیا, لیکن کچھ لوگوں کے اندر مختلف. کیسے؟ کچھ لوگوں کے دل بھی خوبصورت ہوتے ہیں اور عمل بھی خوبصورت ہوتے ہیں. کچھ کے دل بھی خوبصورت نہیں ہوتے, عمل بھی خوبصورت نہیں ہوتے. کوئی ہدایت قبول کر لیتا ہے, کوئی نہیں کرتا. کوئی تھوڑی لیتا ہے, کوئی زیادہ لیتا ہے. کسی کے دل میں ایمان کا ایک چھوٹا سا بیج ہو اور اوپر پانی کے شاید دو گھونٹ ڈالے جائیں تو اس سے کتنے ہی درخت اگ جاتے ہیں, اور کہیں پوری کی پوری کھیتیاں بسی ہوں اندر ایمان کے بیجوں کی. پانی کے ٹیوب ویل لگا دیے جائیں تو ٹنڈ منڈ قسم کے درخت ہی اگتے ہیں. بیمائیں واحد, یہاں بیمائیں واحد کیا ہے؟ پانی کیا ہے؟ وہی کا پانی. کہتے ہیں کہ یہ دلوں کی مثال ہے. وہی الہی آسمان سے اتری, محمد رسول اللہ ایک ہی مالی تھے جو لوگوں کو پانی دے رہے تھے, لیکن ابو بکر کے دل نے کتنی جلدی اس کو جذب کیا, بلال, خدیجہ, اور اسی طرح کے لوگ جن کے اندر بہت فرٹیلیٹی تھی, انہوں نے فوراً اس پانی کو لیا اور نیکیوں کی فصل ان کی شروع ہو گئی مکی دور کے آغاز میں, اور کچھ مدینہ کے آخری دور میں آ کے گلے. तो दिल एक ही है, माहौल का फर्क पड़ जाता है। कभी माहौल का फर्क होता है तो जमीन का फर्क पड़ता है। आप देखिए कि एक ही जगह के जो पौधे होते हैं ना, बाज दफा उनको दूसरी जगहों पे जाके लगाएं तो नहीं उगते। ये बात तो आपने भी सुनी होगी ना, जैसे कोकोनट का दरख्त पाकिस्तान में नहीं उगेगा, मरी की जमीन पे नहीं उगेगा, लेकिन बांस के दरख्त मरी में बहुत उगेंगे। इसी तरह आप कोयटा में अगर जाके ये जो नट्स होते हैं, चलगोजे और कैशियोज वगैरह, उसके अगर दरख्त देखते हैं तो वो आपको पंजाब में नहीं दिखेंगे। क्यों सलाहियतें ख़त्म हो जाती हैं? क्योंकि अल्लाह ताला ने हर बंदे के लिए एक माहौल रखा है। अच्छा माहौल इंसान को आगे बढ़ने में मदद देता है और बुरा माहौल इंसान को बढ़ते हुए भी पीछे करता है। ये जो आजकल आपके हालात है ना, आजकल से मुराद आप कोर्स करने वाले, और हालात से मुराद वो स्ट्रगल जो आपको इस कुरान से एनर्जी मिलती है। अभी आखिर तक चल के देखिएगा कि आपको इस सबक से आज मिलता क्या है। कब से मैं मुंतजिर थी इस सबक को पढ़ाने की, कि ये जो फाइट चल रही है ना हमारे इर्द गिर्द, और बाद दफा फिर आप कॉम्प्लेक्स में चले जाते हैं, फलां के तो हालात इतने सूटेबल हैं, उनके तो शौहर ही उनका बड़ा साथ देते हैं, वो क्यों ना नेकी का काम करें, और उनके तो बच्चे इतने डिसेंट हैं, मैं बेचारी जो रह जाता ना। असल में इसका जवाब आज आपको सबक एंड पे मिलेगा। अल्लाह सुबहान ताला पहले इंसान की सलाहियतों को तेज करना चाहता है। जैसे आप देखिए कि किसी छुरी से आप किसी चीज़ को काटना चाहें तो पहले उस छुरी को किस पर रगड़ते हैं, पहले उसको एक वो फल के ऊपर रगड़ते हैं ताकि वो पहले खुद तो तेज हो फिर दूसरों को काटेगी। हम ये सोच रहे होते हैं कि हम बहुत ऊपर पहुंच गए ईमान इल्म तकवा में, अभी इतने नहीं होते। जैसे बच्चे से पूछे तो बच्चे कहते हैं मैं बहुत बड़ा हो गया, लेकिन आप हंस रहे होते हैं ये बड़ा नहीं हुआ अभी, इसको लग रहा है कि मैं बड़ा हो गया हूँ। बच्चे और बड़े में फर्क होता है ना। इसी तरह जब नया नया दिल पर कुरान का पानी पड़ता है ना, उसमें फाइट बहुत होती है। आप देखिए ना, एक छोटा सा पौधा जमीन से कैसे सर उठा के निकलता है। एक पौधे को किसने हिम्मत दी कि इतनी कच्ची कोंपल जो जमीन से बाहर आने के बाद अगर किसी के पांव के नीचे आए तो दब जाए, उसने मिट्टी को अपनी जगह से हिला दिया। किसान उस मिट्टी को हिलाता है अपनी जगह से तो क्या यूज करता है, फावड़े और वो क्या होती हैं जो गोडी करने के लिए, कितने टूल्स यूज करते हैं ना लोहे के, फिर मिट्टी हटती है तो अंदर से पौधा किस ताकत से आ जाता है, ये बताया जा रहा है। अंदर ईमान की गर्मी जब आती है ना तो बाहर के मुख्तलिफ माहौल बंदे का कुछ नहीं बिगाड़ते, लेकिन शुरू में हम पनप क्यों नहीं पा रहे होते, और इसी के अंदर बहुत सारे लोग लुढ़क जाते हैं कि आई कैंट, इट्स नॉट पॉसिबल, इट्स नॉट फॉर मी। वो कोई और लोग होते हैं जो उलमा के घर में पैदा होते हैं, वो कोई और लोग होते हैं जिनका ताल्लुक खानदान जो है वो पीछे से कहीं सऊदी अरब से होता है, वो कर सकते हैं, और वो जो तबलीगी जमात से होते हैं, और ये वो लोग हैं जो बहुत ही ज़्यादा दुनिया में आने से पहले ही बहुत खुशकिस्मत है, आई कैंट। हालांकि कायनात हमें बता रही है कि हर पौधा मुखालफतों को चीर कर निकलता है। अगर हम मुखालफतों में ढह जाएंगे, अगर पहली बात आप लिखें कि मुखालफतें आई ना तो क्या होगा, पहले भी आपको मिसाल सुनाई थी क्यों कौन की, तितली के बच्चे को उसके अंडे में से निकलता देखकर एक शख्स को बड़ा रहम आया उस पर, कहने लगा कि इतनी तकलीफ से निकल, वो एक हल्की सी दराड़ पड़ती है उस अंडे में और उसमें से वो निकलता है और अंदर से वो जोर लगाता है। एक शख्स ये अमल देख रहा था, उसको उस प्यूपा पे बड़ा रहम आया कि बेचारा इतनी जो मुश्किल से निकल रहा है बाहर, लो मैं इसकी मदद करूँ। उसके लिए क्या मुश्किल था, हाथ से ठोकर लगाई वो अंडा टूट गया, तो तितली का बच्चा बाहर आया, लेकिन क्या हुआ, पता चला कि वो डिसेबल है। जब वो फाइट कर रहा था ना उसके अंदर से निकलने की, तो उसके परों में जितना वैक्स था ना वो नुचड़ रहा था, अंदर स्क्वीज था। जब सारा वैक्स निकल गया, उतने में कुदरत के तौर पर वो अल्लाह ने जैसे किया हुआ, वो अंडा टूटा, बच्चा बाहर आके उड़ने लग गया। बच्चा माँ के पेट से ले आइए बगैर दर्द के, फिर देखिए क्या होता है। ये पैदा होते इंसान मुश्किलात में पैदा किया जाता है। फी कबद के लफ्ज आते हैं कुरान में, आप पढ़ेंगे 30वें पारे में, तो तुंद ये बाद मुखालिफ से ना घबरा के औकाब, ये तो चलती है तुझे ही ऊंचा उड़ाने के लिए। हमारे अमल का फर्क क्या है, हमारे माहौल का फर्क है, और जो जितने दूर से आएगा ना अल्लाह के रस्तों में उसकी अल्लाह ज्यादा कदर करता है। देखिए, एक माँ, उसकी चार बेटियाँ एक शहर में ही रहती है, एक थोड़ी 2 मील दूर रहती है, तीसरी दूसरे शहर से आती है और चौथी दूसरे मुल्क से आती है। माँ किसके आने पे ज़्यादा खुश होती है, किसका राह ज़्यादा देखती है, किसका इंतज़ार ज़्यादा करती है? तो बस अल्लाह के लिए तो कोई मिसाल नहीं, हमारे लिए मिसालें मौजूद हैं कि वो लोग जो बहुत दूर थे दीन से, जिंदगी ही कुछ और थी, कभी सोचा भी नहीं था, जब वो हिदायत के रास्ते में अल्लाह के पास आते हैं तो अल्लाह उनका रास्ता ज्यादा देखता है, उनको अजर ज्यादा मिलता है। जितनी नफ्स की रुकावटों को अबूर करते हुए आप आएंगे, हालात और माहौल से लड़ेंगे, उतना अल्लाह आपको ज्यादा फायदा देगा। इसलिए ठीक है, अच्छा माहौल इंसान को आगे बढ़ने में मदद देता है, लेकिन एक माहौल में रहने वाले लोगों के ईमान का लेवल भी फर्क होता है, उनके अमल का लेवल बिल्कुल फर्क होता है, उनके अखलाक बिल्कुल फर्क होते हैं, हर इंसान का जायका फर्क होता है। देखिए, ये पांच उंगलियां ना, ये कभी बराबर नहीं होती, इसीलिए आप अपने इर्द गिर्द इसी तरह आप अपने इर्द गिर्द रहने वाले इंसानों को देखेंगे, हर बंदे में फर्क है, कोई कड़वा, कोई मीठा, कोई खट्टा, कोई खट्टा मीठा, कोई कड़वा मीठा, कोई स्वीट एंड सॉर, कोई हॉट एंड सॉर, ये चलेगा, इसी के अंदर टेस्ट है। खाने में सिर्फ एक ही चीज़ हो तो टेस्ट आता है, नमक क्यों डालते हैं, या नमक डालें या मिर्च डालें, फ्रूट चाट बनाते हैं सिर्फ नमक डाल के देखें क्या होता है, चलें सिर्फ नमक नहीं सिर्फ चीनी डाल के देखें तो क्या होता है, और सिर्फ नमक और चीनी दोनों डाल के देखें, नहीं नमक भी डलता है चीनी भी डलती है, फिर आप ऊपर खट्टा खट्टा ऑरेंज भी डालते हैं, लेमन भी डालते हैं, फिर देखिए टेस्ट आता है। वही खाना आपका सबसे मज़े का होगा जिसमें इन सब चीज़ों का रेशियो खूबसूरत होगा। तो ज़िंदगी में अगर एक ही तरह सब होता, जो मैं सोचती हूँ मेरे घर वाले भी वही सोचते, मेरे दोस्त मेरे साथी भी यही सोचते, तो फिर आप बताइए कि मज़ा क्या रहता, फिर तो हम सब एक ही जैसे, हम तो बोर होते, आज जो खाना खाया कल भी वही खाते, परसों भी यही खाते, तो मज़ा आता? तो लिहाजा ये अल्लाह सुब्हान तआला में कायनात से सबक लेना सिखा रहे हैं कि तुम गम ना करो। और आप सोचिए ज़रा, ये आयतें जब मक्का के मुसलमानों के दिल पे पड़ती थी, हम तो तर्जमों के सहारे लेके समझ रहे हैं ना, उनको तो ऐसे लगता होगा कि पता नहीं हम क्या सुन रहे हैं, फिर तभी तो मुस्कुराते थे कि फुस्त तो वे रब्बी काबा, काबा के रब की कसम मैं कामयाब हो गया। अल्लाह ये तसल्लियां दे रहा था कि नबी अपने साथियों से को डोंट वरी, बस एक दफा सर उठा लो फिर देखो कितनी बहार आएगी इस पे, लेकिन शर्त ये है कि तुम स्ट्रगल जारी रखो। अब एक और एतराज़ उस दौर में भी था और आज भी है, उसका जवाब आयत नंबर 5 में, वाइन ताजब, और अगर तुम्हें ताजुब करना है तो फाजबुन कौलुहम, तो काबिले ताजुब है इनका कौल, क्या कॉल भाई, यहाँ से हाईलाइट कर लीजिए या कॉमा लगा लें, ये था उनका कॉल, किनका, मक्का वालों का, अल्लाह के नबी के पास आके बहुत हैरत के अंदाज में पूछते थे, अइज़ा कुन्ना तुराबन, अच्छा जी क्या जब हम मट्टी बन जाएंगे, यानी कब्रों में हमारी हमारे जिस्म की हड्डियों का सुरमा भी निकल जाएगा, इन्ना लफी खल्किन जदीद, तो क्या हम नए सिरे से फिर वजूद में आएंगे। ये था मक्का वालों का एक दूसरा बहुत बड़ा एतराज अल्लाह के नबी की दावत पे, कि ये कैसे पॉसिबल है, हाउ इज इट पॉसिबल कि मरने के बाद हम दोबारा जी उठेंगे, तुम्हें अजीब लगता है? अल्लाह कहते तुम्हें हमारा ये फरमाना अजीब लगता है, हमें तुम्हारा ताजुब करना अजीब लगता है, तुम्हें अजीब लगता है तो हमें भी अजीब लगता है कि दोबारा मरने के बाद कैसे जिंदा किया जाएगा, जिसने एक बार पैदा किया क्या वो दोबारा नहीं पैदा कर सकता, पहले तो मॉडल भी कोई नहीं था, अब तो मॉडल भी मौजूद है, अल्लाह का दावा सच्चा है, वो पहले बना चुका है। मुनकरीन आखिरत कहते थे ये कैसे होगा कैसे होगा, तो अल्लाह सुब्हान तआला कहते हैं तुम ताज्जुब ना करो, वो उलाइक अल्लज़ीना कफरू बिरब्बिहिम, यही वो लोग हैं जिन्होंने अपने रब का इनकार किया, यानी दोबारा जी उठने के अकीदे से इनका ये इनकार असल में अल्लाह के वजूद का इनकार है, इसकी कुदरत और इसके अला कुल्ली शैइन कदीर होने का इनकार है, कोई बात नहीं लग पता जाएगा, वो उलाइक अलग़लालु फी आनाकिहिम, यही लोग हैं जिनकी गर्दनों में तौक पड़े हुए हैं, अगर इन तौकों को दुनिया के तौक कह लेना तो तासुब के तौक, मैं ना मानूँ वाला तौक, मैंने चूंकि रब को मानना ही नहीं तो मैं क्यों मानूँ फिर, ये तौक है, और अगर आखरत में देखें तो जहन्नुम में वो तौक जो जहन्नमियों की गर्दनों में डाले जाएंगे। اولئک اصحاب النار، اور یہی لوگ ہیں آگ والے، ہم فیہا خالدون، وہ اس میں ہمیشہ ہمیشہ رہیں گے۔ نہ مانو اللہ کا کیا جاتا ہے، جس نے ایک بار نہیں بنا دیا وہ دوبارہ بھی بنا دے گا، اس کا دعویٰ سچا ہے۔ تم اپنے دعوے کی دلیل دو، کہ انہوں نے جا کر دیکھا کہ قیامت کے دن اللہ یہ سب بنانا چاہ رہا ہے اور اسے بن نہیں رہا۔ نہیں، ان کا دعویٰ جھوٹا ہے۔ لیکن یاد رکھیے کہ انسانوں کی اکثریت بغیر دلیل کے بات کے پیچھے لگ جاتی ہے۔ ایک دفعہ آپ کام کر لیں نا، فرسٹ ٹائم کوئی کھانا بنائیں تو آپ ڈرتے ڈرتے بناتے ہیں، پوچھتے ہیں کسی سے، جب ایک دو بار بنا لے کہتے ہیں بس ایک دفعہ بنا لیا، اب تو میرے بائیں ہاتھ کا کھیل ہے۔ تو آپ اور میں تو یہ بات کریں تو اللہ کے بارے میں کیا سوچیں؟ آج کے دور کا یہ بہت بڑا ایک بت ہے مادہ پرستی کا، کیا کہ آئندہ کیسے بنے گا۔ آج ہماری نسلوں کے ذہنوں میں شبہ ڈالے جا رہے ہیں، ہاؤ از اٹ پاسیبل، یہی ایتھیزم ہے، یہی دہریت ہے کہ بچوں کو وہ گمراہ کر رہے ہیں کہ کیسے ہو سکتا ہے کہ تم دوبارہ پیدا کیے جاؤ گے۔ آج ضرورت ہے اس بات کی کہ ہم اپنے بچوں کو رواجی مسلمان بنانے کی بجائے شعوری مسلمان بنائیں۔ دنیا کا نشہ اتنا چڑھا کہ بابر بیش کوش کے جہاں دوبارہ نیست، کہ عالم دوبارہ نیست، کل کس نے دیکھی ہے؟ یہ دعوے کرنے والوں کو آخرت تو بہت ہی دور لگتی ہے۔ آگے ہم پڑھیں گے، ہائی ہاتا ہائی ہاتا، ہائے بہت دور، ہائے بہت دور، کب آنی ہے قیامت؟ آج کرو، موج کرو، مستی کرو۔ اللہ کہتے ہیں نہیں، کفروا بربہم، رب کا انکار، اس کی قدرت کا انکار، اس کی طاقت کا انکار، اس کی اہمیت کا انکار کرنے والے، اس کی خالقیت کا انکار کرنے والے۔ اصل بات ہے کہ انہوں نے اپنے رب کو مانا ہی نہیں ہے۔ یہ جو لفظ ہے نا اغلال، غل سے ہے، ہاتھوں میں ہوں تو ہتھ کڑیاں، پاؤں میں ہوں تو بیڑیاں، گردن میں ہوں تو توک، اور یہ غل کی جمع ہے۔ اردو میں لفظ سنے شور و غل مچانا، وہی لفظ ہے یہ، وہ چیز جس سے قید کیا جائے اور عذاب باندھ دیے جائیں۔ پیچھے ہم پڑھ چکے ہیں غلت ای دیا ہوں، ان کے ہاتھ باندھ دیے گئے۔ یعنی ایسی باتیں مذاق میں کرتے ہیں، ایسی باتیں کرتے ہیں۔ آپ کو پتا ہے کہ ایک شخص تھا، انٹیلیجنس بیورو کا آفیسر تھا، کہنے لگا دیکھو روز اتنے پلانیٹ ٹوٹتے ہیں، اسی طرح ایک دن یہ زمین بھی ٹوٹ پھوٹ کے ختم ہو جائے گی۔ کیا کبھی تم نے یہ سنا کہ فلاں پلانیٹ ٹوٹا اور دوبارہ بن گیا؟ سمجھیے گا یہ بات، آپ کے بچوں کو یہ سوال بہت سمجھ آئے گا کہ جیسے بہت سارے پلانیٹ ٹوٹ کے ختم ہو رہے ہیں پھر اور آ جاتے ہیں، اسی طرح ایک دن یہ کائنات بھی ختم ہو جائے گی۔ تو اس نے شبہ ڈالا مسلمانوں کے اوپر کہ اسی طرح یہ کائنات ٹوٹے گی، یہ دوبارہ کیسے بنے گی؟ تو ان کو اس کا جواب کیا دیا گیا، اور آپ کو بھی بتانا چاہیے، سمجھ لیجیے آج بھی، کیونکہ اب اگلی صورتوں میں بہت زیادہ یہ بات آئے گی کہ نیچر کو ساتھ جوڑ کر آخرت کے دلائل دیے جائیں گے۔ تو آپ دیکھیے کہ باقی کائنات کے اندر جتنے ستارے ٹوٹ رہے ہیں، سیارے ٹوٹ رہے ہیں، ان میں اور اس زمین میں فرق کیا ہے؟ ایک فرق ہے، انی جائل فی الارض خلیفہ، آدم کو دنیا میں بھیجتے ہوئے اللہ نے کیا فرمایا تھا، میں اس زمین پر ایک خلیفہ بنا رہا ہوں۔ صرف یہ زمین ہے جس پہ عقل ہوش رکھنے والی مخلوق رہتی ہے، یہ زمین بھی ٹوٹ چکی ہوتی، نو کیئرز، کئی زمین کے حصے ٹوٹتے ہیں نا، زلزلے آ جاتے ہیں، سیلاب آتے ہیں۔ اس زمین پر چونکہ ہیومن لائف ہے، انسان اور جن، جن کو اللہ تعالیٰ نے ارادے کی فکر دی، اب یہ دوبارہ جو بنایا جانا ہے وہ اس زمین کے لیے نہیں بننا، اس انسان کے لیے دوبارہ بنانا ہے کہ تم نے اس دنیا میں رہ کر کیا کیا تھا۔ اور یہ اتنا باریک نقطہ ہے کہ اس کو عام لوگ سمجھ نہیں پاتے، وہ کہتے ہیں ہاں یہ تو ہے، پھر ہم معروف ہونے لگتے ہیں، ہاں ہاں واقعی یہ بات تو وہ سچ کہتے ہیں، چلو صحیح ہو گیا ہم کی چھوڑے۔ نہیں، بالکل صحیح نہیں ہے۔ ہم مانتے ہیں کہ انسان کو دنیا میں اللہ نے حساب کے لیے رکھا، تو اب حساب کے لیے دوبارہ کھڑا ہونا لازم ہے، یہ ہو کے رہے گا۔ اللہ نے ان کے گلوں میں توک ڈالے کیونکہ انہوں نے دنیا میں تعصب کے توک اور دلیل کو جھٹلانے کا توک پہنا ہوا تھا، اس لیے اللہ کہتے ہیں اب ان کا آخری انجام کیا ہے، آگ۔